आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। बाइबलले भन्दछ, सारा भूमण्डल आकाश मण्डलको सृष्टिकर्ता परमेश्वर साँच्चै अचम्मको परमेश्वर हुनुहुन्छ। के तपाईँलाई थाहा छ, यस्तो सारा जगतको अधिपत्य परमेश्वर मानिस जातिले बुबा भनी बोलाएको रुचाउनुहुन्छ? परमेश्वर बादल पारिरहने केही डरलाग्दो न्यायकर्ता होइन, तर हामी हरेकको निम्ति आमा बुबा जस्तै नजिकको आत्मीय सम्बन्धमा रहने परमेश्वर हुनुहुन्छ। यस्तो प्रेमी र परमेश्वरको विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आफ्नो जीवनको बाँच्नुको उद्देश्यलाई बुझ्न सक्नुहुनेछ। जीवनको अर्थ बुझ्नु हाम्रो उत्तरदायित्व हो। आशाको बाणी कार्यक्रमले यी गहन कुराहरू बुझ्न तपाईँलाई मद्दत गर्दछ। आउनुहोस्, हामी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछौ। सुरुमा हामी मधुर कृष्ण भजन सुन्नेछौ। रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बीचमा उपस्थित भएको छु। आउनु श्रोता, तपाईँ हामी केही समय परमेश्वर सँगसँगै आफ्नो समयलाई बिताउँ। मलाई आशा छ तपाईँका जीवनका प्रत्येक पलहरूमा परमेश्वरले अगुवाई गरिरहनु भएको छ र परमेश्वर को हुनुहुन्छ भन्ने कुरा यी कार्यक्रमहरू सुनेर तपाईँले त्यसको ज्ञान प्राप्त गर्दै हुनुहुन्छ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवित जिउँदो महान दयालु परमेश्वर प्रभु, हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राखेको छु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर प्रयोग गर्नुहोस् र सारा संसार र देशमा जो मानिसहरू तपाईँका छोराछोरीहरू अन्धकारमा हुनुहुन्छ उहाँहरूलाई तपाईँको ज्योतिमा ल्याउनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोत साथी, भनिएको छ धन्य नम्र हुनेहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछ। जो मानिस अहम्ता र घमण्डले स्वतन्त्र छ त्यो मानिस धन्यको। पापले भरिएको संसारमा र संसारमा बाँचेका हामी सबैलाई नम्र हुनु भनेको बडो कठिन र कडा काम हो। धेरै जसोको सोचाइ नम्र हुनु वा विनम्र हुनु भनेको मानवीय कमजोरी हुन् भन्ने छ। जब मानिस कमजोर वा शिथिल हुन्छ तब मात्र ऊ नम्र र विनम्र हुन्छ भने संसारको ठम्म्याइ र सोचाइ छ। त्यसैले त कोही मानिस सुशील छ वा झुकेको छ त्यसको कमै मात्रामा सराहना गरेको पाउँछु हाम्रो समाजले। श्रोत साथी, नम्र हुनु भनेको के हो त? यो परमेश्वरप्रतिको झुकाउने, यो परमेश्वरप्रतिको झुकाउ हुने मनस्थिति र अरू मानिसहरूलाई भद्र तथा शिष्ट व्यवहार गर्नु नै हो। यदि हामी नम्र हुन सक्यौँ भने हाम्रो जीवनको संरचना परमेश्वरको हातमा छ भनेर हामीले देखाउन वा प्रष्ट्याउन सक्छौँ। हामीले भनेको जस्तो भएन भने पनि हामी परमेश्वरमा भरोसा राख्न सक्छौँ भनेर नम्र स्वभावले देखाउँछ। यो कुनै मनगढन्ते कुरा नभएर प्रायः जसो हामीले हाम्रो दैनिक जीवनमा अनुभव गरेर नै रहने कुरा हो। नम्र मानिसको दृढ विश्वास आफूमा होइन परमेश्वरमा हुन्छ भन्ने यथार्थलाई हामीले कहिले भुल्नु हुँदैन। कमजोरी र विनम्र हुनु भनेको झन्ने झन्ने उस्तै देखिन्छ, तर यथार्थमा तिनीहरू एक होइनन्। तिनीहरू बीच ठुलो फरक छ। नकारात्मक कुराहरू जस्तो शक्तिविहीन र साहसविहीन हुँदा मानिसहरू कमजोर हुन्छ। यसुले हामीलाई भन्नुहुन्छ, मेरो सेवकहरू हो र मबाट सिक, म भद्र छु र अहमबाट स्वतन्त्र छु। मेरो शरणमा पर्यो भने तिमीहरूले आत्मामा विश्राम पाउनेछ। जो मानिस परमेश्वरमा आस्था राख्दछ र उहाँमा नै पूरा भरोसा राख्दछ उसको जीवन नम्र जीवन हुन्छ। उहाँमा सम्पूर्ण भरोसा राख्नुको अर्थ कुनै पनि मानिसले आफ्नो ढिपीमा अघि बढ्न दबाब दिँदै वास्तवमा भन्यो भने नम्रताको स्रोत शक्ति हो, कमजोर होइन। श्रोता, प्रभु येशूले सारा संसारका तपाईँ हामी जो थिचिएका छौँ, पिसिएका छौँ, हेपिएका छौँलाई यसरी आह्वान गर्दै भन्नुभयो, यस सबै थोकका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुका छ। विनम्र कोमल वा निहुरने हृदयलाई अँगाल्दा हाम्रो आत्मालाई कसरी विश्राम वा शान्ति हामी दिन सक्छौँ भनेर परमेश्वरको वचनले हामीलाई स्पष्ट रूपमा सिकाउँछ। श्रोत साथी, विनम्र हुनु भनेको हामीले चाहना गरेको वस्तुको निम्ति तछाड मछाड अर्थात् झगडा गर्नु होइन। यसको अर्थ यो पनि हो, हाम्रो निम्ति परमेश्वर आफै लड्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त हुनुपर्छ। महत्वाकांक्षा र स्वेच्छाचारी मनस्थितिको उल्टो नै विनम्रता हो। यस्तो स्वभाव मानिसमा सजिलै आउँदैन। परमेश्वरमा हामी भर पर्नुपर्छ र उहाँको शक्तिद्वारा यो स्वभाव अर्थात् विनम्रताको स्वभावलाई हामी आफ्नो जीवनमा आउन दिन सक्छौँ। परमेश्वरले हाम्रो हित चाहनुहुन्छ र उहाँले नै सबै थोक नियन्त्रण गर्नुहुन्छ भन्ने कुरामा जब हामी भरोसा राखेर हिँड्छौँ, तब हामी परमेश्वरको शक्तिमा विनम्र हुन्छौँ। विनम्र हृदय भएको मानिसले आफ्नो भन्दा परमेश्वरको इच्छा पालन गर्न चाहन्छ र अरूको भलाइको निम्ति ऊ सधैँ अभिप्रेरित भएको हुन्छ। जब हामी आफूलाई परमेश्वरमा सुम्पिन्छौँ, अरूको हितलाई ध्यानमा राख्छौँ, तब हाम्रो मनमा हामीले एक किसिमको विश्राम वा राहतको अनुभूति गर्दछौँ। हाम्रो आफ्नै घरमा समाजमा किन झैझगडा हुने गर्दछ? किनकि मानिसहरूले अरूको हितलाई व्यवस्था गरेर आफ्नो स्वार्थ पूर्तिको निम्ति मात्र तछाड मछाड गरेकोले यो भएको। वास्तवमा भन्यो भने कोमल र विनम्र भएको मानिसले आफ्नो स्वार्थ त्यागेको हुन्छ र अरूको निम्ति उसले मर्न पनि सिकेको हुन्छ। यो मनस्थितिलाई बोक्न परमेश्वरमा विश्वास, आस्था, साहस र धैर्यताको खाँचो हुन्छ। वर्तमान प्रतिस्पर्धा र अरूको देखासेखी गर्न चाहने संसारको स्वभावले परमेश्वरको नम्रतालाई सराहना गर्दैन, न त चाहना नै गर्छ। श्रोता, पावल प्रेरितले आफ्नो पत्रमा लेख्छन्, किनभने मलाई दिएको अनुग्रहद्वारा तिमीहरू मध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्योभन्दा बढी नसम्झोस्। तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप बमोजिम सन्तुलित विचारले सोचोस्। फेरि पावल प्रेरित अगाडि आफ्ना एपिसीका विश्वासीहरूले लेखेको पत्रमा भन्छन्, सारा दिनता, नम्रता, धैर्यसँग एकले अर्कोलाई प्रेमका समा सह। परमेश्वरका विश्वासीहरूले आफ्नो जीवनमा कहिले पनि घमण्डले फुल्नु हुँदैन। हामी सबै पापी हौ। यदि येशु हाम्रो निम्ति नमर्नु भएको थियो भने हामी सदाको निम्ति नाश हुने थियौँ। हाम्रा हृदयका पल र सासको निम्ति परमेश्वरमा हामी भर पर्न सिक्नुपर्छ। हाम्रा सबै वरदानहरू र प्रतिज्ञाहरू परमेश्वरबाट नै आउँछ। त्यसकारण हामी के हौ र के गर्न सक्छौँ भनेर कहिले पनि फुइँ देखाउनुहुन्न। येशूले हामीलाई मुक्ति दिन के गर्नुभयो त्यो कुरालाई हामीले कहिले बिर्सनु हुँदैन। हामीहरू संसारका अन्य मानिसहरूभन्दा फरक हुनुपर्छ। तपाईँ र मैले जे गर्छौँ परमेश्वरमा नै भर पर्नु पर्छ। जे सोच्छौँ परमेश्वरको अगुवाईमा सोच्नुपर्छ। त्यसकारण घमण्ड अहङ्कारिता अरूलाई तल झारेर आफूलाई माथि राख्ने प्रवृत्ति परमेश्वरबाट कहिले पनि आउँदैन र आएका होइनन्। यी त यति बुझ्न जरुरी छ। अहङ्कार एउटा रोग हो श्रोता, जसबाट हामी परमेश्वरको शक्ति मार्फत निको हुन सक्छौँ। श्रोता साथी, नम्रताको उत्कृष्ट उदाहरण हामी पवित्र धर्मशास्त्र बाइबलमा नि पाउँछौँ। अब्राहमले आफ्नो भतिजा लतलाई कुन ठाउँमा गएर बस्ने रोज भनेर पहिलो मौका दिएको हामी देख्दछौँ। अब्राहमका सन्तानबाट भविष्यमा महान राष्ट्रको उदय हुनेछ भनेर परमेश्वरले वाचा गर्नुभएको थियो। काका भएको कारणले आफूले उत्तम ठाउँ रोज्नुभन्दा भतिजालाई अब्राहमले प्राथमिकता दिन्छ र यसले उनको नम्रतालाई यहाँ देखाउँदछ। युसुफलाई आफ्ना दाजुहरूले मिश्र देश अर्थात् इजिप्टमा दास बनाएर बेचेको प्राय जसो सबैलाई थाहा हुनुपर्छ। पछि कनान देशमा ठूलो अनिकाल भएको बेला युसुफका दाजुहरू मिश्र देशमै अन्न किन्न जानु परेको थियो, तर दासमा बेचिएका युसुफ अब त्यस देशका राजा फारो पछिको दोस्रो शक्तिशाली व्यक्ति बनेका थिए। युसुफको अगाडि लम्बसार परेर दाजुहरूले अन्न किन्न पाऊ भनेर याचना गरेका थिए। ती दाजुहरूलाई युसुफ नै त्यो देशको उच्च ओहदामा रहेका हाकिम हुन् भनेर थाहा थिएन, न त उनीहरूले कल्पना नै गरेका थिए। तर युसुफले तिनीहरू को थिए भनेर चिनेका थिए। युसुफ विनम्र स्वभावका व्यक्ति थिए। व्यक्ति भएको हुनाले आफ्ना दाजुहरूप्रति उनले नम्र व्यवहार गरे। यदि नम्र स्वभाव नभएर प्रतिशोधको भावनाले उनी अभिप्रेत भएको भए त्यहाँ के हुन्थ्यो होला हामी सहजै अनुमान गर्न सक्छौँ। श्रोत साथी, बाइबलमा यस्ता धेरै उदाहरणहरू छन् नम्रताका। हाम्रो आफ्नै जीवनमा त्यो, हाम्रो जीवन छोटो छ। यदि हामी आफ्नो मनलाई शान्त साथ अगाडि बढाउन चाहन्छौँ, हामीले संसारका सबै अहम्ता घमण्डहरू म र मलाई नै हुनुपर्छ भन्ने कुराहरू छन्, त्यसबाट हामी स्वतन्त्र हुनुपर्छ। ती स्वतन्त्र हुनको निम्ति हामीले आफ्नो जीवनलाई परमेश्वरमा समर्पित गर्नुपर्छ। यी वचनहरूले तपाईँलाई नम्र कसरी हुन सकिन्छ र परमेश्वरको अगुवाईमा तपाईँ यी सांसारिक रोगहरूबाट कसरी तपाईँ स्वतन्त्र हुनुहुन्छ भन्ने कुरोको ज्ञान होस्, यही कामना श्रोता तपाईँलाई।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120 र अर्को 98183595555, 98183595555।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। आजको समसामयिक विषयको प्रस्तुतिका साथ मीना राई।
श्रोता साथी, उद्देश्य प्रेरित आत्मा परिवर्तित कथाहरूमा आजको कथा क्लिफोर्ड लङ स्वर्गबाट आएको पत्र, वेस्ट भर्जिनिया, अमेरिका। श्रोता साथी, वेस्ट भर्जिनियामा रहेको क्लिफोर्ड लङको हुलाकको बाकसमा एक दिन सबैलाई छक्क पार्ने गरेर एउटा पत्र आयो। के तपाईँ बाइबलको बारेमा सिक्न वा थाहा पाउन पत्रचार गर्न चाहनुहुन्छ कि भनेर हातले लेखेको एउटा पत्र पाएको थिए। साबत मानिस मरेपछि के हुन्छ र यीशुको दोस्रो आगमन जस्ता विषयमा सिक्न सकिने कुरा त्यहाँ लेखिएको थियो। क्लिफोर्ड र उनकी श्रीमती नियमित चर्च जाँदैनथे, तर चर्च जानुपर्ने आवश्यकताको बारेमा भने तिनीहरूको बीचमा कुराकानी हुन्थ्यो। तर कुराकानीमा धेरै चर्चहरू भएकोले कुन चर्चमा जाने र कुन चर्च ठिक हो भन्ने कुरामा तिनीहरू अन्यलमा थिए, किनभने तिनीहरू कुनै पनि चर्चमा आबद्ध भएका नै थिएनन्। चर्चले सिकाउने कतिपय कुराहरू त्यति चित्तबुझ्दो छैन। एउटा चर्चले भन्छ त्यो चर्च ठिक छ, अर्कोले भन्छ त्यो चर्च ठिक छ। कुन चर्च ठिक छ र कुन ठिक छैन भनेर मैले ठम्याउनै सकेको थिइनँ। त्यही समयमा यो पत्र आइपुग्यो। क्लिफोर्डले बाइबल अध्ययन सुरु गर्न थाले। ती प्रत्येक बाइबल अध्ययनको पर्चा उनले आफूले काम गरिरहेको विद्युत निकाल्ने ऊर्जा कम्पनीमा लैजान्थे। त्यहाँ कोइलालाई जलाएर भट्टीबाट बिजुली निकालिन्थ्यो। उनको काम त्यहाँको मेसिन चलाउनु थियो। त्यही मेसिन चलाएर बिजुली निकालिन्थ्यो। काम गर्ने अर्को मानिससँगै तिनी राति काम गर्दथे र तिनीहरू केही समय फुर्सद पनि पाउँथे। क्लिफोर्डले आफ्नो कार्यालयमा बाइबलका पाठहरू लान्थे। मलाई ती पाठहरू असाध्यै मन परेको थियो र अर्को पाठ कहिले आउला भनेर प्रतीक्षा गर्थे। क्लिफोर्डले भने साबतको बारेमा उनले विशेष रुचि देखाएका थिए। सानोमा उनी आइतबारको चर्च जान्थे, तर उनले सही दिनमा आराधना गरिरहेका हुन् कि होइनन् भनेर उनको बाबुले प्रश्न गर्दा उनलाई आइतबारको बारेमा शंका लागिरहेको थियो। बाइबलले शनिबार पवित्र दिन भनेको छ, तर तिनीहरूले किन आइतबार पालन गर्छन् भनेर मेरो बुबाले सोध्नुहुन्थ्यो। त्यो प्रश्न मेरो मनमा बिचिरहेको थियो। क्लिफोर्डले भने, जब बाइबल अध्ययन गर्ने क्रममा साबतको बारेमा छलफल गर्न थालियो, तब साबतको बारेमा सेभेन डे एडभेन्टिस्टले गरेको तर्क उनलाई ठिक लाग्न थाल्यो। सृष्टिको सुरुमै हप्ताको सातौं दिन अलग गरिएको थियो र त्यो परिवर्तन गरिएको छैन भनेर उनले स्वीकारे। तर धेरै इसाईहरूले आइतबार नै किन पालन गर्छन् भन्ने कुरामा उनलाई खुल्दुली लागिरहेको थियो। एकपछि अर्को गरेर डेस्कभरि अमेजिङ फास्ट र भोइस अफ प्रोफेसी बाइबल पत्रचार अध्ययन उनले पूरा गरे। अनि सन् 2015 कोइलाबाट निकाल्ने बिजुलीको कार्यालय बन्द भयो। त्यहाँका कर्मचारीहरूलाई 5 अघिदेखि नै त्यो बन्द हुनेछ भनेर सतर्क गराएको थियो। तर क्लिफोर्ड र अरूले भने कुनै न कुनै कार्यालय चल्नेछ भन्ने आशा गरेका थिए। 27 काम गरिसकेपछि क्लिफोर्ड अब छिट्टै नै अवकाश लिँदै थियो, जसको कारण उनी शोकमा डुब्नुभन्दा बरु उनी खुसी भए। आफूले थप बाइबल अध्ययन गर्न पाउने भएकोले र साबतको विषयमा बाधा नआउने भएकोले कामबाट अवकाश पाउँदा उनलाई आनन्द नै लागेको थियो। श्रोता साथी, त्यसपछि क्लिफोर्ड र उनकी श्रीमती क्याथीले बाइबल पत्रचार गर्ने महिला डेल्सी नाइसलीसँग भेट गरे। पेसाले उनी किसानी थिइन्। पत्रचार गर्ने क्रममा बाइबल सम्बन्धित प्रश्नहरू छ भन्ने सोध्नुहोस् भनेर उनले अनुरोध गर्थिन्। पछि डेल्सी क्लिफोर्ड दम्पतिको घरमै गइन्। क्याथली र डेल्सी छिटो समयमै साथी बन्न पुगे। अक्टोबर 2015 डेल्सीले श्रृङ्खलाबद्ध सुसमाचारीय कार्यक्रममा भाग लिन निम्तो दिन ब्लुफिल्ड सहरमा रहेको ह्यालिभ्यू सेभेन डे एडभेन्टिस चर्चमा डेल्सीकै अगुवाईमा सुसमाचारीय कार्यक्रम भएको थियो। क्लिफर्ड र क्याथीले उक्त कार्यक्रममा सहभागी हुन रुचि देखाए। रोमन क्याथोलिक चर्चले शनिबारलाई आइतबारमा परिवर्तन गरेको र अरू प्रोटेस्टेन्टहरूले त्यसलाई सहर्ष स्वीकारेको भन्ने कुरा तिनीहरूले थाहा पाए। धेरै इसाईहरूले इमान्दारीपूर्वक परमेश्वरको आराधना आइतबार गर्छन्, तर तिनीहरूले परमेश्वरको व्यवस्थालाई तोडिरहेका छन् भन्ने कुरा तिनीहरूलाई थाहा छैन भन्ने कुराको महसुस तिनीहरूले गरे। कार्यक्रम भइसकेको दिनमा डाक्टरले क्याथलीलाई नाकको शल्यक्रिया गर्नुपर्छ भनेर सल्लाह दिएका थिए, तर कार्यक्रम पछि मात्र शल्यक्रिया गर्ने भनेर उनले निदो गरेकी थिइन्। सुसमाचारीय कार्यक्रम छुटाउन नचाहेकोले उनी शल्यक्रिया गर्ने मिति सार्दै थिइन् भनेर क्लिफोर्डले भने। सुसमाचारीय कार्यक्रममा 25 जनाले भाग लिएका थिए। तिनीहरू सबै प्राय जसो चर्चका सदस्यहरू नै थिए, तर त्यस कार्यक्रममा 2 जनाले बप्तिस्मा लिए। तिनीहरू क्लिफोर्ड र क्याथी थिए। बाइबल अध्ययन गर्नका लागि पत्र पठाएकोमा आफू खुसी भएको 61 वर्षका क्लिफोर्डले सुनाए। मलाई थाहा थियो कि परमेश्वरले नै यो पठाउनु भएको थियो, किनकि कुन चर्चमा जाने होला भनेर मैले सोचिरहेको थिएँ, क्लिफोर्डले व्यक्त गर्दछन्। अरूले पनि बाइबल अध्ययन गरून् भनी क्लिफोर्डले चाहन्छन्। उनका 2 छोराहरू र छिमेकीहरूलाई बाइबल पत्रचार गर्न अनुरोध गरेका थिए। बाइबल अध्ययन एकदम अचम्मको छ, त्यसमा धेरै कुराहरू सिकिन्छ। यस खालको बाइबल अध्ययनले ठूलो प्राथमिकता पाउनुपर्छ, किनभने यसले मानिसहरूलाई चित्तबुद्ध तरिकाले बाइबल सिकाउँदछ, क्लिफोर्डले आफ्नो मन्तव्य व्यक्त गर्दछन्। श्रोता साथी, डेल्सीको सूचीमा क्लिफोर्डको नाउँ समावेश भयो, सो उनलाई थाहा थिएन। सन् 2014 जब डेल्सी स्थानीय चर्चद्वारा सञ्चालित बाइबल पत्रचार स्कुलमा संयोजक बनिन्, तब उनले आफ्नै हातले 300 जनाको नाउँमा बाइबल अध्ययनका लागि निम्तो दिएकी थिइन्। ती 300 जना मानिसहरूले अघि नै बाइबल अध्ययन गर्न अनुरोध गरेका थिए। हुन सक्छ क्लिफोर्डले कार्ड पाएपछि बाइबल अध्ययन गर्न अनुरोध गरेका होलान् भनेर क्लिफोर्ड जाने एडभेन्टिस्ट चर्चमा पास्टर जेम्स भोल्पले भन्छन्। तर क्लिफोर्ड र उनको श्रीमतीले त्यस्तो अनुरोध गरेको आफूलाई थाहा नभएको बताउँदछन्। तर जे भए पनि जुन समयमा पत्र पुग्यो त्यो अत्यन्त उपयुक्त समयमा बाइबल अध्ययन गर्न अनुरोध गरिएको पत्र क्लिफोर्डको हातमा पुगेको थियो।
सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। श्रोतासँग अरू समय बिताउने चाहना हुँदा हुँदै पनि हामीले कार्यक्रमबाट बिदा माग्ने समय आइसकेको छ। हाम्रो कार्यक्रमको विषयमा जानकारी लिनको लागि हाम्रो कार्यक्रममा सम्पर्क गर्नका लागि हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौँ। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816551020, 9816551020, र अर्को 9818355555, 9818355555। श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश सारा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।